लैंगिक न्याय सँगै महिला सशक्तिकरणको लागि हाम्रो आवाज कार्यक्रम महिला आवाज। नमस्कार, समानता र महिला सशक्तिकरण र हिंसा विरूद्ध सचेतनाको आवाज कार्यक्रम महिला आवाज लिएर उपस्थित भएका छौं। राष्ट्रिय महिला आयोगको सहकार्यमा रेडियो नेपालद्वारा तयार पारेको कार्यक्रम महिला आवाजमा आउनु स्वागत गर्छौ।
महिला आवाज कार्यक्रम 15 दिनमा एकपल्ट हरेक महिनाको दोस्रो र चौथो बिहिबार बिहान यसै समयमा रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। अबको 15 मिनट हामीसँगै रहनुहोला।
कार्यक्रम महिला आवाजको आजको श्रृंखलामा एकल महिलामाथि हुने अवहेलना, दुर्व्यवहार र हिंसा विरूद्ध एकल महिलाको सुरक्षा विषयमा तयार पारेको एक सामग्री, महिला गतिविधि र लैंगिक न्यायसँगै महिला सशक्तिकरणको लागि हाम्रो आवाज अन्तर्गत आज हामी एकल महिला मध्येकै एक प्रतिनिधि पात्र सविता महर्जनको विचारलाई यहाँहरूमाझ राख्नेछौं। कार्यक्रम महिला आवाजको आजको पहिलो सामग्रीमा यहाँहरूमाझ हामी राख्दैछौ एकल महिलामाथि हुने अवहेलना, दुर्व्यवहार र हिंसा विरूद्ध एकल महिलाको सुरक्षा विषयमा तयार पारेको एक सामग्री।
राष्ट्रिय महिला आयोगले असोज 13 गते एकल महिलामाथि हुने अवहेलना, दुर्व्यवहार र हिंसा विरूद्ध एकल महिलाको सुरक्षाका सवालमा एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो। उक्त अन्तर्क्रिया कार्यक्रममा एकल महिलाहरूको ऐतिहासिक पृष्ठभूमिका सन्दर्भमा प्रकाश पार्दै राष्ट्रिय महिला आयोगका सदस्य कृष्ण कुमारी पौडेल खतिवडा,
श्रीमान मरेको महिलाहरू एकल महिलाहरू बाटामा हिँड्दै गर्दा भेट्दै गर्दा उहाँलाई चाहिँ साइड बिगारिदिन्छे, यो श्रीमान मरेकी एकल महिला बाटामा आयो भनेर यस्ता अपशब्दहरू प्रयोग गरिन्थ्यो। योगमाया त एक अद्भुत मान्छे, संसारमा आन्दोलन नचलेको त्यो समयमा उहाँ नेपालमा त्यो भोजपुरको विकट ठाउँमा जन्मेर त्यत्रो आन्दोलन चर्काएर जल समाधि लिनुभएको क्रान्तिको भय बाटो उहाँले रोज्नु भएको छ। सत्य धर्म स्थापनाको अभियान पूर्वी नेपालबाट सुरु गरी काठमाडौँसम्म पुगेर आफ्ना मान्यताहरूलाई 26 सूत्रीय मागको माध्यमबाट पूरा गर्न खोजेको उहाँको इतिहासबाट भेटिन्छ।
अन्तर्क्रिया कार्यक्रममा नेपालमा एकल महिलाको वर्तमान अवस्था, सुरक्षाका सवालहरू, सरकारी प्रयासहरू एवं एकल महिलाको सुरक्षाको लागि अवलम्बन गर्नुपर्ने उपायहरूको सेरोफेरोमा रहेर मानव अधिकारका लागि महिला एकल महिला समूहका अध्यक्ष कविता पाण्डेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
दिन गए रात नजाओस्, रातको दिन नजाओस्, तिमीले बिहा गर्नुपर्छ भन्ने सिद्धान्त चाहिँ पुरुषहरूलाई छ भनेदेखि एकल महिलाहरूलाई उनले चाहिँ राम्रो लाउन नपाउने, राम्रो खान नपाउने, राम्रोसित बोल्न नपाउने, त्यस्ता खालका कोहीसँग बोल्न नपर्ने त्यस्तो खालको सिचुएसन हामी एकल महिलाहरूलाई छ। एकल महिलाहरूले सम्पत्ति पाउनको लागि 35 वर्ष पुग्न पनि नपर्ने भयो अनि त्यसपछि 15 वर्ष बिहा गरेको पुग्न पनि नपर्ने, त्यो सबै कुराहरूलाई खारिज गरेर एकल महिलाहरूले विवाह गरेमा उनले चाहिँ पहिलाको पतिको सम्पत्ति, पतिको सम्पत्ति चाहिँ आफ्नो विवाह गर्दाखेरि पनि लान पाउने खालको व्यवस्था गर्नु।
त्यस्तै गरी महिला गैर सरकारी संस्था महासंघका अध्यक्ष शशी अधिकारीले एकल महिलाहरूले सामाजिक, आर्थिक, मानसिक र यौन जन्य हिंसा भोग्नु परेको जानकारी गराउनु हुँदै भन्नुभयो,
हिंसाका पाटाहरूलाई हेर्ने हो भने यो एउटा त सामाजिक हिंसा छ, त्यस्तै गरेर आर्थिक हिंसा छ, मानसिक हिंसा छ र यौन जन्य हिंसा पनि यसमा रहेका छन्। यी चार प्रकारका हिंसाहरू चाहिँ समेटिएको मैले देख्दछु। एकल महिलाले बाँच्न पाउने अधिकार नै थिएन, होइन, जुन चाहिँ सती प्रथा थियो, सती प्रथालाई मुलुकी ऐन, जुन 1910 मुलुकी ऐनले पनि त्यो कुरालाई समेटिराखेकै थियो र त्यसलाई पछि संशोधन भएर मात्रै सती प्रथालाई उन्मूलन गरिएको पाइन्छ र तत्पश्चात अहिले अब सती प्रथा रहेन, एकल महिलाले बाँच्न पाउने अधिकारलाई त जीवित राख्यो, कानूनले पनि समाजले पनि र धर्मले पनि त्यो कुरालाई राख्यो। तर के छ त भन्दाखेरि एकल महिलामाथि हुने अवहेलना दुर्व्यवहार चाहिँ यथावत नै यथास्थितिमा नै रहेको देखिन्छ, जसको कारणले गर्दाखेरि एकल महिलाले प्रत्येक मिनेट मिनेटमा उसले चाहिँ हिंसा भोग्न बाध्य भइरहेको देखिन्छ।
अन्तर्क्रिया कार्यक्रममा सहभागी मध्येबाट नै राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागका शाखा अधिकृत मेघराज शंकरले एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्ता अहिले पनि कतिपयले पाउन अप्ठ्यारो भइरहेको बताउनुभयो।
विधवा महिलाहरूको संख्या हाम्रो अनलाइन प्रणालीमा सिस्टम छ, त्यो डे टु डे अपडेट हुन्छ। यो भदौ महिनासम्मको चाहिँ 355,900 जना हुनुहुँदो रहेछ विधवा महिलाहरू, पतिको मृत्यु भएका महिलाहरू। र एकल महिला 60 वर्षदेखि माथिको जो न्याय पृथकीकरण गरिबसेका, सम्बन्ध विच्छेद भएका, पतिको मृत्यु भएका, त्यो 60 वर्षदेखि माथिको चाहिँ 235,442 जना हुनुहुन्छ। उहाँहरूले सामाजिक सुरक्षा भत्ता 2,660 रुपियाँ प्राप्त गर्नुहुन्छ। अस्पष्टता के छ भने पति बेपत्ता भएको हकमा के गर्ने भन्ने कुरा हाम्रो कानुनले बोल्या रहेछ। उहाँहरू आउनुहुन्छ, मेरो श्रीमान चाहिँ कहाँ जानुभयो थाहा छैन, हामी चाहिँ यसरी बस्नु समस्यामा छ भन्नुहुन्छ। उहाँहरूलाई सामाजिक सुरक्षा दिन समस्या छ।
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले एकल महिलाहरूको अवस्थाका बारेमा प्रकाश पार्नुभयो।
21 वर्षको इतिहासमा पहिलो चोटि राष्ट्रिय महिला आयोगले नै यसरी एकल महिलामाथि हुने इस्युलाई लिएर पहिलो चोटि राष्ट्रिय मानव अधिकार आयोगले पनि डब्ल्युएचआरसँग एमओयू गरेको छ यो मुद्दामा काम गर्नलाई। यो 2010 युएन ग्लोबलले चाहिँ नि एउटा लुम्बा फाउन्डेसनले पैसा नै लगाएर 193 युएनको सदस्य राष्ट्रहरूको विडोजको डेटा लिएको छ। 2022 चाहिँ नि 8 अरब भयौँ हामी ग्लोबल पपुलेसन, तर त्यति बेला 2010 डेटा निकाल्दा चाहिँ हामी 6 अरब चाहिँ नि मानिस यो ब्रह्माण्डमा विश्वमा छौँ भन्थ्यो। अनि त्यो 2010 6 अरबभित्र चाहिँ 285 करोड चाहिँ नि विधवा महिला छ भनेर डेटा आएको छ। त्यसमा पनि म्याक्सिमम विधवा महिला चाहिँ गरिबीको रेखा मुनि भन्ने चाहिँ डेटा आएको छ।
राष्ट्रिय महिला आयोगका सचिव कविराज पौडेलले सरकारी नीति र कार्यक्रमको आवश्यकता रहेको हुँदा सरकारका विषयगत मन्त्रालयहरूलाई राष्ट्रिय महिला आयोगको तर्फबाट घचघच्याउने काम हुने बताउनुभयो।
एकल महिलाका लागि नेपाल सरकारको तर्फबाट केही महत्वपूर्ण व्यवस्थाहरू भएको देखिन्छ। एकल महिला सामाजिक सुरक्षा भत्ता, एकल महिला सुरक्षा कोष जस्ता व्यवस्थाले अति विपन्न एकल महिलाहरूलाई विशेष राहत पुगेको देखिन्छ। संविधानको मौलिक हक अन्तर्गतका विभिन्न व्यवस्थाहरूले पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा एकल महिलाहरूको संरक्षण र सशक्तिकरणमा राज्यको ध्यान पुगेको देखिन्छ। एकल महिलाको आर्थिक सामाजिक स्तर अनुरूपको वर्गीय तथ्याङ्क संकलन गरी फरक किसिमका एकल महिलाका लागि फरक आवश्यकताहरू सम्बोधन गर्ने किसिमका सरकारी नीति र कार्यक्रमहरू आवश्यक देखिन्छ। यस आयोगले एकल महिलाको सुरक्षा संरक्षण र सशक्तिकरणका लागि सरकारका विषयगत मन्त्रालयहरूलाई नीतिगत तथा कार्यगत सुझावहरू पठाउने कुरा जानकारी गराउन चाहन्छ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीले एकल महिलाहरूले धेरै नै दुःख भोग्नु परेको समाजमा उदाहरणहरू रहेको बताउनुभयो।
एउटै छानामुनि बसेका महिलाहरू पनि धेरै भावनात्मक रूपमा एकल भएको अनुभूति गरेका छन्। पतिले गरेको प्रताडना र दुर्व्यवहारले गर्दाखेरि, परिवारले उसलाई लगाएको लाञ्छना र तिरस्कारले गर्दाखेरि ऊ त अझ यति धेरै एउटा कैदी भएर उसले यस्तो खालको अवस्था झेलिरहेको हुन्छ जुन कुरा महिला आयोगमा आएको उजुरी र महिला आयोगले महिला सेलमा समन्वय गरेर पठाएका घटनाहरू प्रत्यक्ष अहिले हाम्रा आँखा अगाडि घुमिरहेका छन्।
एकल महिलाहरूको वर्तमान अवस्था सुधार गर्नका लागि सुरक्षाका उपायहरू अपनाएर सरकारी नीति तथा कार्यक्रमहरूमा परिमार्जन गर्दै एकल महिलाको सुरक्षाका लागि विभिन्न किसिमका उपायहरू अवलम्बन गर्नुपर्ने देखिन्छ।
यो समय रेडियो नेपाल सुनिरहनु भएको छ भने हामी सुनाइरहेका छौं राष्ट्रिय महिला आयोगको प्रस्तुति कार्यक्रम महिला आवाज। कार्यक्रम महिला आवाजमा आज लैंगिक न्याय र हिंसा विरूद्धको आवाज अन्तर्गत संघर्षसँगै पीड़ालाई शक्तिमा बदलेर अगाडि बढ़िरहेका एकल महिला मध्येकै एक प्रतिनिधि पात्र सविता महर्जनको विचारलाई लिएका छौं।
म एकल हुँदाखेरिको पीड़ा हिजो मात्र म एकल भएको जस्तो मलाई फिल हुन्छ। यो कुरा पट्याउँदा मनमा एकदमै भारी हुन्छ, आँखाबाट आँसु रसाउँछ, अहिले पनि रसाइरहेको हुन्छ, हामी बोल्नै नसक्ने हुन्छ। मेरो पीड़ा ठुलो छ, अरू एकल महिलाहरूको सानो छ भन्ने हुने सबै एकल महिलाहरूलाई हामी समेट्न खोजिरहेको छौँ, किनकि सबैको दुःख बिर्साउने एउटा ठाउँ हरेक जिल्लामा यो छहारी छ। अवसर पायो भने किन हामीले काम गर्न सकिन्छ, तर अवसर नै दिएन भने हामीले कसरी काम गर्ने होइन। अवसर दियो भने कुनै पनि एकल होस् चाहे दोकल होस् कुनै पनि महिला चाहिँ पछि हट्छ जस्तो मलाई लाग्दैन। अवसरै पाएन भने जहिले पनि एकल महिला एकलै भएको महसुस हुन्छ, त्यही भएर अवसरबाट चाहिँ वञ्चित गर्नु भएन जस्तो मलाई लाग्छ। कुनै पनि एकल महिलाहरू म एकल छु भनेर निराश नहुनुहोला, किन भन्दाखेरि 10 औँला हामीले सँगसँगै राखेर आफ्नो मुखीलाई सँगसँगै राखेर हामी अगाडि बढ्यौँ भने सबै महिला एकल महिलाहरूको लागि आवाज बुलन्द हुन सक्छ। त्यही भएर एकल हुँदैमा कोही पनि निराश नहुनु, हामी एकजना मात्र अभियन्ता होइन कि सबैजना अभियन्ताको रूपमा हामीले एकल महिलाहरू एकजुट भएर अघि आफ्नो हक अधिकारको लागि लड्नुपर्छ। कुनै पनि एकल महिलाहरू चाहिँ म अधुरो छु म एकल छु भनेर नआत्तिनुहोस्, त्यसमा हामी सधैँ हामी साथ रहिरहन्छौँ।
अबको पालो रहेको छ महिला गतिविधिको। आगामी मंगसिर 4 हुने प्रतिनिधि सभामा महिला सहभागिताको विषयलाई आज हामीले महिला गतिविधिमा लिएका छौं।
आगामी मंगसिर 4 हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रमुख दलहरूले प्रत्यक्षतर्फको उम्मेद्वारी दिँदा महिलाहरूलाई उपेक्षा गरेका छन्। जनसंख्या र मतदाता संख्या दुवैमा महिलाको संख्या आधा भन्दा बढ़ी भए पनि उम्मेद्वारीमा त्यो प्रतिविम्बित छैन। आधा आकाश ढाक्ने महिलाको 9% मात्रै उम्मेद्वारी छ। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि महिलाहरूको उम्मेद्वारी निकै कम देखिएको छ। निर्वाचन आयोगले प्रारम्भिक रूपमा उपलब्ध गराएको विवरण अनुसार महिलाको उम्मेद्वारी 10% भन्दा पनि कम छ।
नेपालको पछिल्लो जनसंख्याको बनावट र अनुसार हरेक 100 मानिसमा 51 महिला र 49 पुरूष हुन्छन्। आधा आकाश ढाक्ने महिलाको तुलनामा मुलुकको नीति निर्माण तहमा पुग्ने प्रतिस्पर्धामा उनीहरूको उम्मेद्वारी 5 कमी हुन पुगेको छ। निर्वाचन आयोगका अनुसार 165 निर्वाचन क्षेत्रमा 2494 जनाले प्रत्यक्षतर्फ उम्मेद्वारी दर्ता गरेका छन्, जसमध्ये साना दल र स्वतन्त्र गरी प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ 233 महिलाको उम्मेद्वारी परेको छ। यसमध्ये प्रमुख दल नेकपा एमाले आफूले उम्मेद्वारी दिएको 144 क्षेत्रबाट 11 महिलालाई उम्मेद्वार बनाएको छ भने माओवादी केन्द्रले 7 टिकट दिँदा कांग्रेसले 5 र 20 क्षेत्रमा उम्मेद्वारी दिएको एकीकृत समाजवादीले 1 महिलालाई मात्र उम्मेद्वार बनाएको छन्। यस अनुसार मधेस केन्द्रित दल जसपा र लोसपाले कुनै पनि महिलालाई प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेद्वार बनाएका छैनन्।
नेकपा एमालेबाट सुनसरी 3 भगवती चौधरी, धनुषा 3 जुली कुमारी महतो, उदयपुर 1 मंजू चौधरी, बारा 3 ज्वाला कुमारी शाह, स्याङ्जा 2 पद्मा अर्याल, कास्की 2 विद्या भट्टराई, बागलुङ 2 मंजु शर्मा चालिसे, दाङ 1 शान्ता चौधरी, दाङ 3 कोमल ओली, डोटीमा गौरी ओली र कञ्चनपुरमा निरुदेवी पाल रहेका छन्।
यसै गरी आगामी मंगसिर 4 हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र तर्फबाट ललितपुर 3 पम्फा भूषाल, काठमाण्डु 9 कल्पना धमला, काठमाण्डु 7 मानुषी एमी भट्टराई, काठमाण्डु 2 ओन्सरी घरते, दाङ 3 रेखा शर्मा, जुम्लामा गोमा गौतम र कञ्चनपुर 3 बिना मगर रहेका छन्।
त्यस्तै गरी नेपाली कांग्रेसबाट 13 सीता गुरूङ, मोरङ 2 सुजाता कोइराला, सिराहा 2 चित्रलेखा यादव, मकवानपुर 1 महालक्ष्मी उपाध्याय दिना र अर्घाखाँचीबाट पुष्पा भूषाल रहेका छन् भने एकीकृत समाजवादीबाट गुल्मी 2 रामकुमारी झाँक्रीको उम्मेद्वारी रहेको छ।
आगामी मंगसिर 4 गते उनी प्रतिनिधि सभा निर्वाचनका लागि प्रमुख दलहरूले प्रत्यक्षतर्फको उम्मेद्वारी दिँदा महिलालाई उपेक्षा गरे पनि कुनै दलमा प्रत्यक्षतर्फ महिलाको उम्मेद्वार कम भएमा समानुपातिकमा त्यही अनुपातमा बढ़ाउनु पर्ने हुन्छ। किनभने राष्ट्रिय सभा र प्रतिनिधि सभा गरी संघीय संसदमा हरेक दलले एक तिहाई महिला जनप्रतिनिधि पठाउनु पर्ने व्यवस्था छ। यही व्यवस्थाका कारण प्रत्यक्षमा उम्मेद्वारी नहुने जोखिम टार्न निर्वाचन आयोगले समानुपातिकको सूचीमा कम्तीमा 50% महिला उम्मेद्वारको व्यवस्था गरेको छ। महिला गतिविधि अन्तर्गत आज हामीले आगामी मंगसिर 4 गते हुने प्रतिनिधि सभा निर्वाचनमा महिला सहभागिताको विषय यहाँहरूमाझ राख्यौं।
महिला भएकै कारण कुनै अप्ठ्यारोमा हुनुहुन्छ, अन्यायमा परेको ठान्नुहुन्छ भने सल्लाह सुझाव र न्यायको लागि राष्ट्रिय महिला आयोगको पैसा नपर्ने हेल्पलाइन सेवा 1145 फोन गरेर आफ्ना समस्या राख्न सक्नुहुन्छ।
साथै कार्यक्रम महिला आवाजबाट पनि हामी तपाईहरूको समस्यालाई सम्बोधन गर्ने प्रयास गर्नेछौ। तपाईले पठाउनु भएको जिज्ञासा प्रश्न र समस्यालाई हामी सम्बन्धित निकाय र व्यक्ति मार्फत यो कार्यक्रमबाट पनि जानकारी गराउनेछौ। यसको लागि हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारी सँगै कार्यक्रम महिला आवाजको आजको श्रृंखलाबाट प्राविधिक साथी देवकी भण्डारीलाई धन्यवाद दिँदै सहकर्मी साथी रिता तिमिलसेनासँगै म चन्दा विष्ट पनि विदा माग्छु। कार्तिक 10 गते बिहिबार बिहान 7:45 तपाईँ हाम्रो भेट हुने नै छ। आजको लागि नमस्कार, शुभ दिन।
कहिले